नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रूबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
सर्वोच्चद्वारा चुनावमा खटिने कर्मचारीलाई भोट हाल्न दिने नदिने निर्णय गर्ने जिम्मा आयोगलाई नै, अदालतको आदेश बाध्यकारी नभएको कानूनविदको तर्क।
गर्न सक्छ भने गर्न सक्ने नै भयो, यदि व्यवस्थापन गर्न सकेन, समय छोटो छ भने उसलाई चाहिँ बाध्यात्मक व्यवस्था चाहिँ होइन अहिलेको आदेश।
सरकारले तराईका मतदाता प्रभावित गर्ने उद्देश्यले बाढ़ी प्रभावित क्षेत्रमा विशेष राहत प्याकेज ल्याउने, एक दुई दिनभित्रमै राहत प्याकेज घोषणा गर्ने सरकारको निर्णय।
सर्पदंशको औषधि नेपालमै उत्पादन हुने, अबको 3 वर्षमा औषधि उत्पादन गर्ने लक्ष्य।
सन् 2017 अहिलेसम्मकै गर्मी वर्ष हुने मौसमविदको अनुमान, हावामा कार्बन डाइअक्साइडको मात्रा अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको भनाई।
र संकटा क्लब नवलपरासीमा चलिरहेको राइनो संरक्षण गोल्ड कप फुटबलको फाइनलमा।
घामकै उज्यालो जस्तो दिव्य एलईडी बल्ब छैन कुनै चिम यस्तो जस्तो दिव्य एलईडी बल्ब बनाउ गाउँ शहर झिलिमिली झिलिमिली लगाई दिव्य एलईडी बल्ब।
दिव्य एलईडी बल्ब 2 वर्षको वारेन्टी का साथ 14 वटा साधारण चिम बाल्नु भन्दा एउटा दिव्य एलईडी बल्ब बाल्नुमै बुद्धिमानी। दिव्य एलईडी बल्ब उज्यालोमा छ दम, खर्च पनि कम। दिव्य एलईडी
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सर्वोच्च अदालतले मंगिरमा हुने चुनावमा खटिएका कर्मचारीलाई समानुपातिकतर्फ मत हाल्न दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न निर्वाचन आयोगलाई नै अधिकार दिएको छ। महान्यायाधिवक्ता कार्यालयका कर्मचारी भरत कुमार मैनालीले दायर गरेको रिटमाथि सुनवाई गर्दै सर्वोच्चले चुनावमा खटिनेहरूलाई भोट हाल्न दिने विषयमा संविधान अनुसार निर्णय गर्न आयोगलाई आदेश दिएको हो। न्यायाधीश द्वय दीपक राज जोशी र डम्बर बहादुर शाहीको इजलासले संविधानको धारा 84 उपधारा 5 विपरीत नहुने गरी मतदानको अधिकार व्यवस्था गर्ने जिम्मा आयोगको भएको भन्दै अन्तरिम आदेश भने जारी गर्नु नपर्ने ठहर गरेको छ। संविधानमा 18 वर्ष उमेर पूरा भएको प्रत्येक नेपाली नागरिकलाई संघीय कानून अनुसार कुनै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकार हुनेछ भन्ने व्यवस्था छ। तर मतदाता नामावली सम्बन्धी ऐनले भने चुनावमा खटिने कर्मचारीले आफू खटिएकै केन्द्रबाट समानुपात तर्फ भोट खसाल्नका लागि अस्थायी नामावली संकलन गर्नुपर्ने व्यवस्था गरेको छ। आयोगले अस्थायी नामावली संकलन नगर्ने निर्णय यसअघि नै गरिसकेको छ। आयोगले आफ्नो निर्णय कार्यान्वयन गरे चुनावमा खटिने 5 लाख भन्दा धेरै कर्मचारीले भोट खसाल्न पाउने छैनन्। यो विषयमा सुझाव दिन सर्वोच्चले आज 2 वरिष्ठ अधिवक्तालाई एमिकस क्यूरीका रूपमा झिकाएको थियो। त्यसमध्ये 1 संविधानविद चन्द्रकान्त गेवालीलाई साथी प्रकाश ढकालले सर्वोच्चको आजको आदेशको मर्म के हो भनेर सोध्नु भएको छ।
आज सर्वोच्चले भन्न खोजेको आदेश चाहिँ के हो भनेर हेर्ने भने जति पनि अस्थायी मतदाताको रूपमा कर्मचारी प्रहरी र सेनाहरूले चाहिँ अधिकार पाउने कि नपाउने भोट हाल्नलाई समानुपातिक निर्वाचन पद्धतिमा भन्ने सम्बन्धमा विवाद थियो, त्यो विवादमा सामान्य सर्वोच्चले यो अन्तरिम आदेश जारी गर्नु परेन। तर चाहिँ यो मताधिकारको अधिकार चाहिँ प्रत्येक नेपाली नागरिक सार्वभौम नागरिकलाई भएको कारणले गर्दा संविधानमा भएको अधिकार बमोजिम चाहिँ निर्वाचन आयोगले व्यवस्था गर्ने नै भएको कारणले गर्दाखेरि यसमा अन्तरिम आदेश जारी गर्नु परेन भनेर आदेश जारी गरेको हो।
यसो भन्नुको मतलब मतदाता नामावली सम्बन्धी ऐनको दफा 30 निर्वाचनमा खटिने कर्मचारीहरूको चाहिँ अस्थायी मतदाता नामावली संकलन गर्नुपर्ने व्यवस्था छ। सर्वोच्चले प्रश्न त्यो कुरा नभने पनि त्यो अस्थायी मतदाता नामावली तुरन्त संकलन गरेर खटिनेहरूलाई चुनावमा भाग लिन देऊ भन्न खोजेको हो।
जति पनि चुनावमा खटिने कर्मचारीहरू हुनुहुन्छ, प्रहरी सेना र कर्मचारीहरू, उहाँहरूलाई चाहिँ यो मतदानको अधिकार चाहिँ संवैधानिक अधिकार भावनाले उहाँको अधिकार कतै हनन नहुने गरी निर्वाचन आयोगले यदि व्यवस्था गर्न सक्छ भने निर्वाचन आयोगलाई नै सोभिएको अधिकार दिँदै यो चाहिँ व्यवस्था गर्न सक्ने नै हुँदा यो अन्तिम आदेश जारी गर्न पर्दैन भन्ने नै मात्र आदेशको मकसद हो।
निर्वाचन आयोगले चाहिँ यो समय थोरै रहेका कारणले गर्दाखेरि चाहिँ अस्थायी मतदाता नामावली संकलन गर्न सकिएन, त्यसकारण चाहिँ अब यो अस्थायी मतदाता नामावली संकलन गरेर चाहिँ खटिएका कर्मचारीहरूलाई भोट हाल्न दिने विषयमा चाहिँ आयोग पछि हट्ने जस्तो लगभग बुझिन्छ। यसको मतलब चाहिँ अब आयोगले यदि उहाँहरूलाई अस्थायी मतदाता नामावली संकलन गरेर भोट हाल्ने व्यवस्था गरेन भने सर्वोच्चको आजको आदेशको उल्लङ्घन हुन्छ कि हुँदैन?
होइन, यस्तो छ, सर्वोच्च अदालतले चाहिँ अन्तरिम आदेश जारी गरेको होइन, केवल चाहिँ निर्वाचन आयोगले व्यवस्थापन गर्न सक्छ, म्यानेजमेन्ट गर्न सक्छ भने त्यो अवस्थामा चाहिँ आयोगलाई नै अधिकार दिएर उसले चाहिँ गर्न सक्छ भने गर्न सक्ने नै भयो, यदि व्यवस्थापन गर्न सकेन समय छोटो छ भने उसलाई चाहिँ बाध्यात्मक व्यवस्था चाहिँ होइन अहिलेको आदेश
भन्छ, बाध्यकारी गर्नै पर्छ भन्ने आदेश होइन,
बाध्यात्मक चाहिँ आदेश होइन, केवल यदि चाहिँ गर्न सक्ने व्यवस्था समय छ भने निर्वाचन आयोगले चाहिँ व्यवस्थापन गर्न सक्ने, कर्मचारी प्रशासन खर्चले धान्न सक्ने र यो समय 20 दिन मागिन्छ, 20 दिनमा चाहिँ उसले गर्न सक्छ भने उसैलाई नै अधिकार दिएको हो, अदालतले चाहिँ बाध्यात्मक तरिकाले आदेश गरेको अवस्था होइन।
उहाँ हुनुहुन्थ्यो संविधानविद चन्द्रकान्त धा। चुनावमा खटिने कर्मचारीलाई भोट खसाल्न दिने नदिने विषयमा सर्वोच्चको आजको आदेशबारे जानकारी दिँदै अब फेरि खबरकै सिलसिला, चुनाव नजिकिँदै गर्दा सरकारले मतदाता प्रभावित गर्ने उद्देश्यले तराईका बाढी प्रभावित क्षेत्रमा विशेष राहत प्याकेज ल्याउने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्री परिषद बैठकले विशेष राहत प्याकेज बनाउने जिम्मा अर्थ मन्त्रालयलाई दिएको छ। प्रतिनिधि सभा र प्रदेशसभा चुनावको मुखमै सरकारले नयाँ योजना बनाउन थालेको हो। अर्थ मन्त्रालयले 1-2 दिनभित्र राहत प्याकेज घोषणा गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले मलेसियाका राजदूत निरञ्जन मान बस्नेतलाई अर्को व्यवस्था नभएसम्म यथावत राख्ने निर्णय पनि गरेको छ। यस्तै विनोद केसीलाई रक्षा सचिवमा सरुवा गर्ने निर्णय पनि बैठकले गरेको परियारले जानकारी दिनुभयो। केसी सार्वजनिक खरिद अनुगमन कार्यालयमा हुनुहुन्थ्यो। यसै गरी सरकारले ग्रामीण पहुँच सुधार परियोजनाका लागि एसियाली विकास ब्याङ्कबाट 10 अर्ब 30 करोड रुपियाँ ऋण सहायता प्राप्त गर्ने सम्बन्धी सम्झौतामा वार्ता टोली गठन समेत गरेको छ। प्रस्तावित आयोजनाले 16 जिल्लाको 388 किलोमिटर ग्रामीण सड़क स्तर उन्नति गरी कृषि उपजको बजार पहुँच सुनिश्चित गर्न सक्नेछ।
निर्वाचन आयोगले आगामी मंगसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न स्वदेशी 52 र विदेशी 4 संस्थालाई अनुमति दिएको छ। आयोगका अनुसार पर्यवेक्षणका लागि स्वदेशी संस्थाका 44,142 जनालाई पर्यवेक्षण गर्नका लागि अनुमति प्रदान गरिएको हो। राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोगले सबैभन्दा धेरै 10,000 तथा सृजनशील एकीकृत दिगो विकास समाज लैनचौर सबैभन्दा कम 20 पर्यवेक्षक खटाउन अनुमति पाएका छन्। शिक्षकलाई लामो र छोटो अवधिका लागि अनुमति प्रदान गरिएको छ। लामो अवधिको अनुमति पाउनेले एउटा प्रदेश र छोटो अवधिको अनुमति पाउनेले एउटा जिल्लाको पर्यवेक्षण गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ।
चुनावको तयारीमा जुटेका राजनीतिक दलले आचार संहिता उल्लंघन गर्न थालेपछि रसुवा प्रशासनले ध्यान आकर्षण गराएको छ। चुनाव नजिकिँदै जाँदा लोकतान्त्रिक र वाम गठबन्धनले निर्वाचन आचार संहिता विपरीत काम गरेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय रसुवाले दोस्रो पटक सर्वदलीय बैठक बोलाएर ध्यान आकर्षण गराएको हो।
वाम गठबन्धनका निर्णय विपरीत बागी उम्मेद्वारी दिने र उम्मेद्वारको प्रस्तावक र समर्थक बनेका 3 जनालाई नेकपा एमाले सप्तरीले कार्यवाही गरेको छ। एमाले सप्तरी क्षेत्र नम्बर 1 प्रदेशसभा सदस्य क को चुनावमा पार्टीको आधिकारिक उम्मेद्वार विरूद्ध बागी दिने प्रकाश खतिवड़ा तथा खतिवड़ाका प्रस्तावक एवं समर्थक अनिल पोखरेल र मोहम्मद मुस्तफा मियालाई पार्टीको सदस्य समेत नरहने गरी कार्यवाही गरेको हो।
नेपालले स्पेनको क्याटेलोनियाका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति निकालेर नेपाल अखण्ड स्पेनको पक्षमा रहेको भन्दै अखण्डताका विरूद्ध जस्तासुकै कार्यको पनि विरोध गर्ने जनाएको छ। नेपालले स्पेनसँग मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध रहेको भन्दै मन्त्रालयले त्यहाँको सार्वभौम सत्ता र एकताको सम्मान गर्ने जनाएको छ। स्पेनमा अहिले भइरहेको आन्तरिक समस्या त्यहाँको संवैधानिक व्यवस्था अनुसार समाधान गर्नुपर्ने धारणा पनि नेपालले विज्ञप्ति मार्फत व्यक्त गरेको छ।
सर्पदंशको औषधि एन्टी स्नेक वेनम नेपालमै पहिलो पटक उत्पादन हुने भएको छ। निजी क्षेत्रको एन्टी स्नेक वेनम सेरुम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ प्रालीले आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर सुनसरीको महेन्द्रनगरमा औषधि उत्पादन गर्ने जानकारी दिएको हो। 88,63,00,000 रूपियाँको लागतमा निर्माण हुने औषधि उद्योगबाट अबको 3 वर्षभित्र सर्पदंशको औषधि उत्पादन गरी बजारमा ल्याइने कम्पनीका अध्यक्ष लक्ष्मी प्रसाद फुयालले जानकारी दिनुभयो। वार्षिक 15,00,000 वायल सर्पदंश औषधि उत्पादन गर्ने लक्ष्यका साथ दक्ष प्राविधिक जनशक्ति व्यवस्थापन र पूर्वाधारको कामसँगै अघि बढ़ाइनेछ। कम्पनीले उत्पादित औषधि विदेशमा समेत निर्यात गर्ने लक्ष्य लिएको छ। सर्पदंशको औषधि सर्पको विष निकालेर प्रशोधन गरी घोड़ामा प्रयोग गरिन्छ। त्यसपछि प्राविधिक प्रक्रिया पुर्याई औषधि तयार गरिन्छ। अहिले सरकारले वार्षिक 30,000 वायल अर्थात झण्डै 4 करोड़ रूपियाँ बराबरको सर्पदंशको औषधि भारतबाट खरिद गरी विभिन्न उपचार केन्द्रलाई निशुल्क उपलब्ध गराउँदै आएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमाइ कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, काम के हो बसै कहाँ हो, के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखी दुविदा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नु हुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले सर्वोच्चद्वारा चुनावमा खटिने कर्मचारीलाई भोट हाल्न दिने नदिने निर्णय गर्ने जिम्मा आयोगलाई नै, अदालतको आदेश बाध्यकारी नभएको कानूनविदको तर्क, सरकारले तराईका मतदाता प्रभावित गर्ने उद्देश्यले बाढ़ी प्रभावित क्षेत्रमा विशेष राहत प्याकेज ल्याउने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, गाउँ बस्ती नै यति बेला चुनावमय भएको छ। भूकम्प प्रभावित जिल्लाका अस्थायी छाप्रोमै भए पनि दलका झण्डा फरफराउन थालेका छन्। दलका उम्मेद्वारले पुननिर्माणको आशा बाँडेर भोट मागिरहेका छन्। चुनावकै लागि दलहरूले विभिन्न एजेण्डा सहितको घोषणा पत्र पनि सार्वजनिक गरेका छन्। भूकम्प प्रभावित र पुननिर्माणका लागि दलका घोषणा पत्रमा के छ त? मदन पौड्यालको रिपोर्ट।
तत्काल चाहिँ यो जुन भूकम्पपछिको पुननिर्माणको कुरा छ, त्यसबारेको कुरा पनि हामी यहाँ राखेका छौँ। त्यसरी चाहिँ हामीले चाहिँ हाम्रो यो घोषणा पत्रलाई चाहिँ बढी जीवन्त बनाएका छौँ भन्ने मलाई लाग्छ।
सबैभन्दा पहिला घोषणा पत्र सार्वजनिक गरेको नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराई। नयाँ शक्तिको घोषणा पत्रमा एक वर्षभित्र क्षतिग्रस्त बस्ती र सार्वजनिक भवन पुननिर्माण गरिसक्ने उल्लेख छ। नयाँ शक्तिले भूकम्प प्रभावितलाई 5,00,000 रूपियाँ अनुदान र कम ब्याजदरमा ऋणको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ। नयाँ शक्ति पार्टीले काँग्रेससँग चुनावी तालमेल गरेको छ। लोकतान्त्रिक गठबन्धनको नेतृत्व गरेको नेपाली काँग्रेसले पनि घोषणा पत्रमा पुननिर्माणको कुरा उठाएको छ। उसले भूकम्पपछिको पुननिर्माणमा राष्ट्रिय पुननिर्माण प्राधिकरणकै दुर्बलता भएको टिप्पणी गर्दै संस्थागत सुधार गरी तोकिएकै समयमा पुननिर्माण सक्ने दावी गरेको छ। आउँदो 8 महिनाभित्र सबै निजी घरको निर्माण पूरा गर्ने काँग्रेसले वाचा गरेको छ। काँग्रेस र नयाँ शक्ति दुवैको घोषणा पत्रमा पुननिर्माण र विपद व्यवस्थापन कोष बनाउने उल्लेख छ। वाम गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रको संयुक्त घोषणा पत्रमा पनि पुननिर्माण मुख्य प्राथमिकतामा परेको छ। वाम गठबन्धनले सरकार बनेको एक वर्षभित्र सबै भूकम्प प्रभावितलाई घर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। घर बनाउँदा सम्बन्धित परिवार र गाउँका श्रमिकले काम गर्ने व्यवस्था लागू गर्ने उल्लेख छ। भत्केका घर बाहेक पुरातात्विक सम्पदा र क्षति भएका अरू संरचनाको पुननिर्माण अनि विपद व्यवस्थापन संयन्त्र निर्माण मुख्य दलको एजेण्डा छ। लोकतान्त्रिक र वाम गठबन्धन दुवैले तराईमा बाढ़ीले गरेको क्षतिलाई पनि सम्बोधन गर्ने भनेका छन्। स्थानीय तहको चुनावमा पनि मुख्य दलका घोषणा पत्रमा यसै गरी पुननिर्माणका एजेण्डा थिए, तर घोषणा पत्रमा राखिएका एजेण्डा कार्यान्वयन ओझेलमा पर्दा भूकम्प प्रभावितले अझै पनि राहतको अनुभव गर्न पाएका छैनन्। प्रतिनिधि र प्रदेशसभा चुनावपछि दलहरूले घोषणा पत्रमा वाचा गरे अनुसार नै पुननिर्माणको एजेण्डा कार्यान्वयन गर्ने हो भने जसको सरकार आए पनि सबै भूकम्प प्रभावितले अर्को वर्ष अस्थायी टहरामा बस्नुपर्ने छैन।
रिपोर्टपछि अब खबरकै सिलसिला। मध्यपहाड़ी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिकल गाउँपालिका 4 टर्की बेसीमा गैराती जीप पल्टिँदा 4 जनाको ज्यान गएको छ, 7 जना घाइते भएका छन्। खुर्कुटबाट खाङसाङतर्फ जाँदै गरेको 2736395 नम्बरको बस पल्टिँदा फिकल गाउँपालिका 4 40 वर्षीय अम्बर बहादुर दलामी, 40 वर्षीय रामप्रसाद बराल, 59 वर्षीय दीप बहादुर मगर र 60 वर्षीय नरबहादुर बलमपाकीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
गुल्मीमा डोजरले पल्टाएको ढुङ्गाले लागेर 1 जनाको ज्यान गएको छ। मुसिकोट नगरपालिका वडा नम्बर 5 बाटो खन्ने क्रममा डोजरले पल्टाएको ढुङ्गाले लागेर भूमेश्वर अर्यालको ज्यान गएको प्रहरीले जनाएको छ। नेपाल राष्ट्रिय सर्वोदय माविमा कार्यालय सहयोगीका रूपमा रहेका अर्याललाई विद्यालयका लागि पानी लिन गएका बेला डोजरले पल्टाएको ढुङ्गाले लागेको थियो।
रूपन्देहीको भैरहवामा रहेको गौतम बुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ। काठमाडौँबाट उडान भरेको RA9NKS कल साइनको विमानको धावन मार्गमा टायर पंक्चर भएको थियो। दुर्घटनाबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डीएसपी दिली नारायण पाण्डेका अनुसार टेस्ट फ्लाइटमा रहेको विमानमा 2 पाइलट मात्रै थिए। टायर पंक्चर भएर धावन मार्गमा रोकिएको विमानलाई गाड़ीले तानेर पार्किङ स्थलमा पुर्याएको थियो। विमान धावन मार्गमै रहँदा केही बेर भैरहवा विमानस्थलमा उडान अवरूद्ध भए पनि अहिले सञ्चालन भइसकेको छ।
शेयर दलाल कम्पनीहरूले पनि मार्जिन लेन्डिङ अर्थात शेयर धितो राखेर ऋण पाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन 2074 जारी गर्दै शेयर ब्रोकर कम्पनीहरूले लगानीकर्तालाई ऋण दिन सक्ने नीतिगत व्यवस्था गरेको हो। अन्तर्राष्ट्रिय मूल्य र मान्यता अनुरूपको मार्जिन कारोबार शुरू गर्न तथा धितोपत्र दलाल व्यवसायको कार्यक्षेत्र बढाउन मार्जिन कारोबार सम्बन्धी नीतिगत व्यवस्था गरेको बोर्डले जनाएको छ। ब्रोकर कम्पनीहरूले यसअघिदेखि नै आफूहरूले पनि मार्जिन लेन्डिङको सुविधा पाउनुपर्ने माग गर्दै आएका थिए। बोर्डले जारी गरेको निर्देशिका अनुसार नेपाल स्टक एक्सचेन्ज नेफ्सेले कार्यविधि बनाएपछि लगानीकर्ताले दलालसँग ऋण पाउनेछन्।
यातायात व्यवस्था कार्यालय बागमतीले गाड़ीका लागि सुधारिएको इम्बोस्ड नम्बर प्लेट वितरण शुरू गरेको छ। प्रदेशको संरचना अनुसार वितरण गर्न सफ्टवेयर परिवर्तन गर्नुपर्ने भएपछि 1 बन्द गरिएको इम्बोस्ड नम्बर प्लेट आजदेखि वितरण गर्न शुरू गरिएको हो। प्रदेशको नामाकरण नहुन्जेलसम्मका लागि प्रदेशको पहिचान नम्बर राख्ने गरी प्लेट तयार गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता डाक्टर टोकराज पाण्डेले जानकारी दिनुभयो।
जिल्ला प्रहरी कार्यालय 12 कार्यालय परिसरभित्र मोबाइल प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। जिल्ला प्रहरी कार्यालय 12 सूचना निकालेर सेवाग्राहीको सुरक्षाका लागि आजदेखि कार्यालय परिसरभित्र मोबाइल प्रयोग गर्न नपाइने जनाएको हो। अब प्रहरी कार्यालय परिसरमा प्रवेश गर्दा मोबाइल स्विच अफ गर्नुपर्नेछ। प्रहरी उपरीक्षक राजकुमार वैद्यवारका अनुसार प्रहरीका अनौपचारिक कुराकानी पनि सेवाग्राहीले मोबाइलमा रेकर्ड गर्ने गरेकोले मोबाइल प्रयोग गर्न रोक लगाइएको हो।
नक्कली सरकारी कागजात तथा शैक्षिक प्रमाणपत्रहरू बनाउने गिरोहका 2 पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौँको महाराजगंजबाट धादिङका शालिकराम अधिकारी र बानेश्वरबाट संखुवा सभाका यज्ञराज कार्कीलाई पक्राउ गरेको हो। विभिन्न सरकारी कागजातहरू, शैक्षिक योग्यताका प्रमाणपत्र, सवारी चालक अनुमति पत्र, नेपाली सेनाका परिचय पत्रहरू लगायत कागजात बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट यातायात व्यवस्था कार्यालय बागमतीको छाप, नेपाली सेनाको होलोग्राम, नेपाल सरकारको होलोग्राम लगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
विश्व मधुमेह दिवसको अवसरमा नेपाल डायबिटिज थायराइड इन्डोक्राइनोलोजी तथा फिजिसियन सेन्टरमा यही कार्तिक 15 गतेदेखि मंगसिर 14 गतेसम्म निशुल्क सुगर परीक्षण गरिनुका साथै थायराइड जाँच मात्र रु 500 र अन्य सेवाहरूमा पनि विशेष छुट प्रदान भइरहेको छ।
सम्पर्क नेपाल डायबिटिज थायराइड इन्डोक्राइनोलोजी तथा फिजिसियन सेन्टर नयाँ बानेश्वर सिभिल ब्याङ्कको माथिल्लो तलामा। फोन नम्बर 01-4785-420 4785-430।
मेरो टिभी जोडे पछि छाय क्या उमङ्ग
मात्र होइन
छोरा छोरी कार्टुन हेर्छन् श्रीमतीले म त न्युज हेर्छु बुबा आमा धर्मी च्यानल यति मात्र कहाँ हो र इन्टरनेट छ हलपल 200 भन्दा बढी च्यानल आउँछ
हजुर इन्टरनेट र 200 भन्दा बढी च्यानल भएको मेरो टिभी जडान गरी परिवारमा भित्र्याउनुहोस् खुसियालीको बहार मेरो टिभी टिभी हेराईको छुट्टै मजा।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 वेबसाइट drishtieye.org अन्य शाखाहरू विश्व ज्योतिमल जमल चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। भारतको वाल्मीकि टाइगर रिजर्भ नजिकै नेपालका दुईवटा गैंडा भेटिएका छन्। रिजर्भबाट गैंडा रहेको जानकारी दिँदै उद्धार गर्न आग्रह गरेपछि चितवन राष्ट्रिय निकुञ्जको टोली गैंडाको अवस्था बुझ्न भारत पुगेको छ। गैंडाको उद्धारका लागि हात्ती पठाइसकिएको र आवश्यक सामग्री पनि लैजाने क्रम शुरू भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कणेलले जानकारी दिनुभयो। गैंडालाई गएको साउनमा बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट बगाएर भारत पुर्याएको अनुमान गरिएको निकुञ्जका वरिष्ठ पशु चिकित्सक कमल गैरेले जानकारी दिनुभयो। यसअघि बाढीले बगाएका 8 गैंडालाई भारतबाट उद्धार गरिसकिएको छ।
तेह्रथुमको लालीगुराँस नगरपालिकाको फुलेकमा रहेको जनता आधारभूत विद्यालयले शिक्षकलाई तलब दिन अलैंची खेती शुरू गरेको छ। विद्यालय सञ्चालन गर्न आर्थिक समस्या आएपछि चित्रे सामुदायिक वन समूहसँग 5 रोपनी जग्गा मागेर अलैंची खेती शुरू गरिएको हो। प्रधानाध्यापक रेशम बहादुर गुरूङका अनुसार स्थानीय वासिन्दाले निशुल्क अलैंचीका बिरूवा प्रदान गरेका छन्। विद्यालयमा गएको 6 वर्षदेखि 6 देखि 8 कक्षासम्म सञ्चालन हुँदै आए पनि सरकारी दरबन्दी नहुँदा शिक्षकलाई तलब दिन समस्या भएको छ।
काठमाडौँलाई 85% धूमपान रहित बनाउने अभियान शुरू हुने भएको छ। मुटु रोग, क्यान्सर, स्ट्रोक, मानसिक रोग, मधुमेह, मृगौला खराब जस्ता नसर्ने रोगले मानिसको ज्यान जाने क्रम बढेपछि सुर्तीजन्य पदार्थको प्रयोग घटाउनका लागि अभियान शुरू गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ। विश्व स्वास्थ्य संगठनले स्वस्थ शहर बनाउने शहरमा काठमाडौँ शहरलाई पनि छनौट गरेको जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख महेन्द्र प्रसाद श्रेष्ठले बताउनुभयो।
नेपाल राष्ट्र बैंकले आज 2 ट्रेजरी बिल जारी गरेको छ। राष्ट्र ऋण व्यवस्थापन गर्न बैंकले 1,74,99,00,000 रूपियाँको 91 दिने र 364 दिनका लागि 1,60,00,000,000 अर्को ट्रेजरी बिल जारी गरेको हो। ट्रेजरी बिल क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले खरिद गर्न पाउनेछन्।
जापान सरकारको सहयोगमा काठमाडौँ उपत्यका 6 ठाउँमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने भएको छ। 2072 सालको भूकम्पपछि जापान सरकारले काठमाडौँ उपत्यकामा 10 एक्सेलोमिटर केन्द्र र काठमाडौँ बाहिर 10 जीपीएस केन्द्र बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।
धान भित्राउने समयमा आएको असिनाले नुवाकोटमा 3 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। गएको हप्ता शनिबार राति आएको असिना पानीबाट तरकारी बाली, धान, सुन्तला, आलु, कोदोमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। नुवाकोटमा 500 हेक्टर भन्दा धेरै क्षेत्रफलमा लगाइएको बाली नालीमा क्षति पुगेको कार्यालयका प्रमुख डाक्टर कमल राज गैरेले जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
चुनावी प्रक्रिया शुरू भइसकेपछि तराईका बाढ़ी प्रभावित क्षेत्रमा विशेष राहत प्याकेज ल्याउने सरकारको निर्णयको धेरैले आलोचना गरेका छन्।
अनुत्तरित प्रश्न ह्याण्डल भएका साथी सरकारलाई प्रश्न गर्दै ट्वीट गर्नुहुन्छ, के सरकारलाई निर्वाचन आचार संहिता लागू हुँदैन? चुनावमा आफ्नो पक्षमा पार्नका लागि यो योजना नल्याइएको भए बाढ़ी गएको 5 महिनापछि मात्रै किन यो कुराको याद आयो?
फेसबुकमा मित्रबन्धु ढकालले सोध्नु भएको छ, तराईमा राहत बाँड्दा अन्यथा मानेको होइन, बाढ़ी गएको 5 महिनापछि किन सहानुभूतिको च्याखे थापेको? यदि सहयोग नै गर्नु थियो भने पहिले नै गर्न कसले छेक्यो?
विप्लव पराजुलीको विचारमा चुनाव धनवाद र डनवादमा आधारित भयो। अब सोझा र राजनीतिमै जीवनको लामो समय बिताएका तर गरीब कार्यकर्ताले चुनाव लड्न नपाउने नै भए। उहाँ सोध्नुहुन्छ कि राजनीतिमा त्यस्ता नेताको योगदान थिएन र राजनीतिक दलले सोच्ने कि?
सुजन थापाको विचार अलि फरक छ। उहाँ भन्नुहुन्छ, धनाढ्य उम्मेद्वार भोट किन्न आउँछन् भने उनीहरूको पैसा राखिदिनु, खाने चीज टन्न खाइदिनु, लाउने चीज लगाइदिनु, तर मत दिने बेला चाहिँ विवेक पुर्याउनु, पैसामा भोट किन्ने व्यक्तिलाई भोट दियो भने चाहिँ उनीहरूले जितेर भ्रष्टाचार गर्छन्।
लक्ष्मण बहादुर सुनार भन्नुहुन्छ, दलहरूले घोषणा पत्रमा रेल चलाउने सपना देखाउँदैछन् तर नागरिक चाहिँ दिनदिनै सवारी दुर्घटनामा ज्यान गुमाउँदैछन्, त्यसैले सबैभन्दा पहिले सवारी दुर्घटना न्यूनीकरण कसरी गर्ने यसमा ध्यान जावस दलहरूको, त्यसपछि मात्रै रेलको सपना देखाउनु।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र सञ्जिता देवकोटा। नेपाल दर्पणमा अब विदेशका खबर। सन् 2017 अहिलेसम्मकै गर्मी वर्ष हुन सक्ने मौसमविदले अनुमान गरेका छन्। विश्व मौसम संगठन डब्ल्यूएमओले सन् 2017 गर्मी वर्ष हुन सक्ने बताएको हो। एल निनो नामक मौसमी प्रक्रिया नभएकोले यो वर्ष गर्मी हुने डब्ल्यूएमओको भनाइ छ। जलवायु परिवर्तनमा नकारात्मक असर पर्ने खालका मानवीय गतिविधि धेरै बढेकोले गर्मी असामान्य ढंगमा बढेको वैज्ञानिकको भनाइ छ। हावामा कार्बन डाइअक्साइडको मात्रा अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको उनीहरूको भनाइ छ। सन् 2017 तापक्रम सन् 1981 2010 बीचको तापक्रम भन्दा 0.47 डिग्री सेल्सियसले बढ्ने देखिएको छ। जनवरीदेखि सेप्टेम्बरसम्म गरिएको अध्ययन अनुसार विश्वको तापक्रम सरदर 1.1 डिग्री सेल्सियस रहेको छ, जुन 1.5 डिग्री सेल्सियसको थ्रेस होल्ड नजिकै हो।
विश्वका धनी तथा शक्तिशाली व्यक्तिले लुकाएको सम्पत्ति सम्बन्धी वित्तीय दस्तावेज चुहावट भएको छ। चुहावट भएको वित्तीय दस्तावेज अनुसार बेलायतकी महारानी एलिजाबेथ द्वितीय सहित विश्वका धनी तथा शक्तिशाली व्यक्तिले करछलीको स्वर्ग तथा ट्याक्स हेभन अफसोर कम्पनी रहेका देशमा लगानी गरेको खुलासा भएको बीबीसीले जनाएको छ। प्याराडाइज पेपर्स नाममा सार्वजनिक भएको दस्तावेजमा बेलायतकी महारानीको निजी सम्पत्तिको विवरण पनि छ। 1,34,00,000 कागजात रहेको प्याराडाइज पेपर्स ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारका वाणिज्य मन्त्रीको अमेरिकाले प्रतिबन्ध लगाएको रूसी कम्पनीमा शेयर रहेको पनि खुलासा गरेको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। संकटा क्लब नवलपरासीको मध्यबिन्दु नगरपालिकाको कलुवामा भइरहेको राइनो संरक्षण गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ। आज भएको सेमी फाइनलमा बोयज युनियन क्लबलाई 2-0 गोलले हराउँदै संकटा फाइनलमा पुगेको हो। भोलि हुने दोस्रो सेमी फाइनलमा सशस्त्र प्रहरी र कास्की 11 बीच प्रतिस्पर्धा हुनेछ। भोलिको खेलको विजेतासँग संकटाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
र 50औं राष्ट्रिय कराते प्रतियोगिता पर्सिदेखि काठमाडौँमा शुरू हुने भएको छ। नेपाल कराते महासंघको आयोजनामा शुरू हुने प्रतियोगिताका लागि आवश्यक सबै तयारी पूरा भएको महासंघले आज गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो। यसअघि कार्तिक 23 गतेदेखि आयोजना गर्ने भनिएको प्रतियोगिता प्राविधिक कारणले एक दिन अगाडि सारिएको प्रतियोगिताका संयोजक दीपक श्रेष्ठले जानकारी दिनुभयो। प्रतियोगितामा 5 विकास क्षेत्र, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल गरी 7 टोलीका 184 खेलाड़ीले प्रतिस्पर्धा गर्नेछन्। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सर्वोच्चद्वारा चुनावमा खटिने कर्मचारीलाई भोट हाल्न दिने नदिने निर्णय गर्ने जिम्मा आयोगलाई नै, अदालतको आदेश बाध्यकारी नभएको कानूनविदको तर्क।
सरकारले तराईका मतदाता प्रभावित गर्ने उद्देश्यले बाढ़ी प्रभावित क्षेत्रमा विशेष राहत प्याकेज ल्याउने, एक दुई दिनभित्रमै राहत प्याकेज घोषणा गर्ने सरकारको निर्णय।
सर्पदंशको औषधि नेपालमै उत्पादन हुने, अबको तीन वर्षमा औषधि उत्पादन गर्ने लक्ष्य।
सन् 2017 अहिलेसम्मकै गर्मी वर्ष हुने मौसमविदको अनुमान, हावामा कार्बन डाइअक्साइडको मात्रा अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको भनाई।
र संकटा क्लब नवलपरासीमा चलिरहेको राइनो संरक्षण गोल्ड कप फुटबलको फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै ससेन्द्र गौतम र अर्जुन पोखरेलसँगै म रुबिना श्रेष्ठ पनि बिदा हुन्छौ। नमस्कार।